नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म निरज पिठाकोटे। सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट हरेक दिन बिहान 7 बजेदेखि सभा 7 बजेसम्म प्रसारण हुने नियमित कार्यक्रममा हामी विभिन्न समसामयिक विषय र सन्दर्भमा छलफल र संवाद गर्ने गर्छौँ। कार्यक्रम आजको सन्दर्भमा आज हामी कानुन दिवस कानुनको विषयमा कुराकानी गर्छौँ। राज्य सञ्चालनमा एउटा दायरा बनाएको हुन्छ, त्यो दायराभित्र रहेर जनता अथवा नागरिक जोसुकै पनि एउटा कानुनी दायराभित्र रहेर कानुनको पालना गरेर राज्यमा बसोबास गरिरहेका हुन्छन् र राज्यमा बसोबास गरेका नागरिकले कानुन पालना गरिरहँदा र त्यसमा अहिलेसम्म नागरिकले कानुनमा न्याय चाहिँ कतिको पाइरहेको छ, यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्छौँ। र कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ अधिवक्ता कमलमोहन पोखरेल। कमलमोहन पोखरेलजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
कानुन वास्तवमा नेपालमा 2009 सालमा ऐतिहासिक रूपमा न्यायालय ऐन जारी गरेको दिन वैशाख 26 नै नेपालले कानुन दिवसको रूपमा मनाउँदै आएको छ। आज कानुन दिवस छ, कानुन दिवसको शुभकामना दिँदै यहाँलाई, अहिलेसम्मको कानुनमा जनताले न्याय कतिको पाइरहेको छ के देख्नुहुन्छ यहाँले?
आज कानुन दिवसको अवसरमा प्रथमतः म सबै कानुनका उपभोक्ताहरू, न्यायका उपभोक्ताहरू र समस्त नेपाली यी जन जनमा यो कानुन दिवसको शुभकामना प्रकट गर्न चाहन्छु। प्रथमतः मुख्य रूपमा कानुन दिवसको सन्दर्भमा हेर्दा नेपालको एकीकृत नेपालको जब सुरुवात भयो त्यसपछि सुरुमा मुख्य आधारमा सुरुमा चाहिँ पृथ्वीनारायण शाहका दिव्य उपदेशका आधारमा न्याय चाहिँ प्रदान हुँदै आएको थियो र बिस्तारै 1910 राजा सुरेन्द्र विक्रमको पालामा मुल्की ऐन जारी भयो। त्यो मुल्की ऐन जारी भए पश्चात पनि न्याय सम्पादन हुने काम चाहिँ मुख्य रूपमा जुन सरकारका 3 अङ्गहरू हुन्छन् जो पृथक पृथक, त्यो 3 अङ्गमध्येको एउटा अङ्ग छुट्टै अङ्ग भएर रहेन कि सरकारले नै त्यो न्याय सम्पादन गर्ने काम गर्थ्यो। त्यो 104 वर्षको जहानीय राणा शासनको अन्त्य भइकन 2007 सालमा जब जनक्रान्ति सफल भयो त्यसपछि नेपालमा केन्द्रीय न्यायालय भन्ने कन्सेप्ट आयो र केन्द्रीय न्यायालय गठन भयो र 2009 वैशाख 26 प्रधान न्यायालय ऐन जारी भयो र यो प्रधान न्यायालय ऐनले मुख्यको रूपमा सरकारका 3 अङ्गहरू जुन हामी न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका भनेर भन्ने गर्छौँ हो, यो शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्यो र न्यायालयका फैसलाहरू सबैले मान्नुपर्छ भन्ने कुरालाई स्वीकार गर्यो र न्यायालय स्वतन्त्र हो, यसलाई कसैले हस्तक्षेप गर्न सक्दैन भन्ने कुरालाई पनि त्यो प्रधान न्यायालय ऐनमा चाहिँ कानुन रूपमा व्यवस्था गर्यो। त्यस कारणले यो वैशाख 26 यो अदालत स्वतन्त्र भएको दिन, अदालतलाई सबका आदेशहरू सबैले मान्नुपर्ने दिन र अदालतले आफ्ना निर्णयहरू निर्भीकताका साथ गर्न सक्ने दिन भनेर यसलाई चाहिँ महत्त्वको साथ हेरिने गरेको हो। त्यस कारणले हामी यसलाई चाहिँ एउटा उत्सवको रूपमा लिने गरेका छौँ र अब नेपालको म पहिला अलिकति यहाँले जुन आम नेपालीहरूले न्यायको अनुभूति कस्तो गरेका छन् भन्ने सन्दर्भमा हेर्दा हेर्दै पनि वास्तवमा नेपालको न्यायपालिकाले कोलाई हामीले नियाल्दाखेरिमा केही चुनौतीहरू, केही अप्ठ्याराहरू र हामीले देखेका छौँ भएका छन्। कता कता अलिकति न्यायपालिका पनि बेला बेलामा अलिकति विवादमा आएको हो कि भन्ने जस्तो पनि लाग्छ। तथापि मुलुकमा लोकतन्त्रको स्थापनाका निम्ति, जनताका मौलिक हकको कार्यान्वयनको निम्ति र संवैधानिक सर्वोच्चताका निम्ति नेपालको न्यायालय, विशेष गरी नेपालको सर्वोच्च न्यायालय जुन हामी सर्वोच्च अदालत भनेर भन्छौँ, सर्वोच्च अदालतले अत्यन्तै महत्त्वपूर्ण भूमिकाहरू खेलेको छ जो सबैका सामने जगजाहारेछ। त्यस कारणले समग्रतामा भन्दाखेरि चाहिँ नेपालको न्यायपालिकाको निर्णयहरू र नेपालका न्यायपालिकाले गरेका ऐतिहासिक जुन फैसलाहरू छन् त्यसले चाहिँ ती जनताका पक्षमा छन्, नारीका मौलिक अधिकारको रक्षाका पक्षमा छन् होइन र यसले जनतालाई चाहिँ अधिकार दिने कुरामा चाहिँ एउटा दिशा तय गरेको छ भनेर म भन्छु.
जसरी अहिले न्यायालयको पछिल्लो विश्वसनीयतामाथि पनि प्रश्नहरू चिन्ह प्रश्न चिन्हहरू उठिरहेका छन् होइन, न्यायालय हुन त हामीले सर्वोच्चतालाई न्यायालयलाई नै सर्वोच्चता मान्छौँ, न्यायालयको फैसलालाई सबैले मान्नुपर्छ भन्ने हुन्छ, तर कतिपय कुराहरूमा चाहिँ न्यायालयले विवादित फैसलाहरू पनि गरेका छन् भन्ने पनि गरेका छन्. साँच्चीकै न्यायालय पछिल्लो समयमा राजनीतिक चङ्गुलमा फँसिसकेको हो के लाग्छ यहाँलाई?
पछिल्लो चरणमा आएर विशेष गरिकन यो न्यायाधीश नियुक्ति प्रक्रिया चाहिँ यो अहिले सर्वस्पष्ट भएको अवस्था हो, यसले गर्दाखेरिमा आम जनमानसमा न्यायपालिकाप्रतिको विश्वसनीयता, न्यायपालिकालाई जुन सम्मानको दृष्टिले हेर्ने हाम्रो परम्परा थियो त्यसमा अलिकति क्षय भएको हो कि भन्ने चाहिँ अनुभूत भएको छ, र त्यसमा केही सत्यताहरू पनि मैले पनि महसुस गर्छु. यो र न्यायपालिकाबाट न्याय सम्पादनका क्रममा भएका केही यस्ता फैसलाहरू छन् जो चाहिँ विवादित बनेका छन्, त्यसले गर्दाखेरिमा न्यायपालिकाको जुन शाख थियो त्यो शाखमा कतैबाट चाहिँ आक्रमण हुन लागेको हो कि अलिकति क्षय हुन लागेको हो कि अलिक कमजोर हुन लागेको भन्ने चाहिँ छ, त्यसमा हामी सबै चिन्तित हुनुपर्छ. र त्यसलाई फेरि चाहिँ तपाईँ त्यसबाट सबै समाप्त भइसकेको खतमै भइसक्यो भन्ने अवस्था पनि होइन, किनभने सरकारलाई तपाईँको नियन्त्रणमा ल्याउने काम अथवा सरकारका तर्फबाट कानुन विपरीत र जनताको मौलिक हकको रक्षाका निम्ति जहाँ कमी कमजोरी भएको छ त्यहाँ सचेत गर्ने काम, यस्तो कुरामा त फेरि अदालत अगाडि छ. र केही केही कुराहरूमा स्पेसली अहिले पछिल्लो चरण चाहिँ राजनीतिबाट चाहिँ कता कता अलिकति हस्तक्षेप हुन लागेको हो कि राजनीतिको प्रभाव चाहिँ न्यायपालिका पर्न लागेको हो कि भन्ने चिन्ता र चासो छ, र केही फैसलाहरूमा पनि त्यस्तो किसिमको गन्ध आयो भन्ने छ केही हदसम्म हो. यसले यो चाहिँ यो चिन्तित हामी सबै चिन्तित बन्नुपर्छ र यसलाई सुधार गरेर लिएर जानुपर्छ, अरू कुनै उपाय छैन.
हजुर, जसरी राज्य सञ्चालनका अभिन्न अङ्गहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तिनवटा अङ्ग एउटा शक्ति पृथकीकरणको रूपमा जुन हामीले अभ्यास गरेर आइरहेका थियौँ, पछिल्लो समयमा भनौँ न न्यायालयकै मान्छे अथवा एउटै व्यक्ति न्यायपालिकाको पनि कार्यपालिकाको पनि व्यवस्थापिकाको पनि एउटै व्यक्ति हुँदाखेरि त्यहाँ चाहिँ शक्ति पृथकीकरण भएन होइन, शक्ति सन्तुलन कायम भएन, त्यहाँदेखि चाहिँ न्यायालयमाथि अलिकति विश्वसनीयता कम हुँदै गएको हो कि? जसरी खिलराज रेग्मीको प्रधान न्यायाधीश हुँदाखेरि राज्यको अथवा भनौँ न कार्यपालिकाको चाहिँ अध्यक्ष प्रमुख पनि भएर काम गरिसक्नुभयो, त्यहाँदेखि चाहिँ न्यायालयमाथि चाहिँ जनताको विश्वास अलिकति कम हुँदै गएको के लाग्छ यहाँलाई?
खिलराज रेग्मी जब प्रधान न्यायाधीश हुँदाहुँदै कार्यकारी प्रमुख, मुलुकको कार्यकारी प्रमुख बन्नुभयो राजनीतिक दलहरूको सहमतिका आधारमा, त्यो चाहिँ संवैधानिक सर्वोच्चताको हिसाबले त्यो गलत थियो. तत्कालीन अवस्थामा हाम्रो वकिलहरूको संस्था नेपाल बारले त्यसमा प्रष्ट अडान राखेको थियो चाहिँ यो चाहिँ गलत हो भनेर, र म अहिले पनि संविधान र कानुनको विद्यार्थीको हिसाबले त्यो पक्कै पनि शक्ति पृथकीकरणको सिद्धान्तको प्रतिकूल हो, म एकदम ठोकुवा साथ भन्न सक्छु. त्यतिखेरको राजनीति सहमति नै त्यहाँ गएर टुङ्ग्यो. मुलुकलाई कसरी अगाडि बढाउने भन्दा जहाँ अड्किरहेको थियो मुलुक एउटा विषम परिस्थितिमा थियो, कता जाने भने एउटा अँध्यारोमा थियो, त्यहाँबाट निस्कने राजनीतिक दलहरूले एउटा मार्ग खोजिरहेका थिए, त्यो मार्ग स्वरूप त्यहाँ गएर सहमति बन्न सक्यो. तथापि त्यो चाहिँ कानुनी र संवैधानिक रूपले चाहिँ उपयुक्त थिएन, तर त्यसले चाहिँ देशले एउटा निकास चाहिँ दिएको छ है, म चाहिँ त्यसरी भन्छु. त्यसलाई म अहिले चाहिँ
तर यहाँनिर प्रश्न के उठ्छ भने नि, जसरी कुनै चिजको संवैधानिक परिस्थिति अथवा राजनीतिक अवस्था जहाँनिर चङ्गुलमा फँसिरहेको हुन्छ त्यहाँ निस्किन सकिँदैन, त्यहाँनिर चाहिँ राजनीतिक सहमतिमा चाहिँ न्यायालयलाई पनि ल्याउन सकिँदो रहेछ. हामी भन्छौँ न्यायालय सर्वोच्चता हो, न्यायालय सर्वोच्च हो, न्यायालयको सर्वोच्चतालाई हामी सब फैसलालाई मान्नुपर्छ भनिरहन्छौँ, तर राजनीतिक सहमतिमा न्यायालयलाई अगाडि ल्याइन्छ, कहाँसम्मको उचित होला?
त्यो त पटक्कै उचित होइन, मैले भनिसकेँ त्यो कानुन रूपमा र संवैधानिक रूपमा र अहिले शक्ति प्रतिको सिद्धान्तको हिसाबले पनि त्यो उचित होइन. अब त्यही एउटा घटनाका आधारमा अब सधैँभरि चाहिँ होइन त्यो होला भनेर आशंका पनि गर्न सकिँदैन, त्यो यस्तो परिस्थिति सधैँ आउँदैन पनि, हामी त्यसलाई सकारात्मक हिसाबले त्यसरी सोच्नुपर्छ भन्छु म चाहिँ. र त्यो कालखण्ड कटिसक्यो त्यतिखेर भन्दा पनि त्यो एउटा चरण हो न्यायपालिकामा राजनीति छिरेको, त्यसपछिका र नियुक्ति प्रक्रियाहरूमा चाहिँ गएर यो चाहिँ दलीय हिसाबमै भागभन्डा लाउने जुन देखियो नि, प्रष्टै देखियो नि, यो दलको र त्यो दलको यति पर्सेन्ट र त्यति पर्सेन्ट भन्ने, त्यो चाहिँ विकृति हो, त्यो चाहिँ बहुत दुःखद हो. किनभने अब अहिले स्वच्छ रूपमा इमान्दार भएर न्यायप्रति समर्पित जुन कानुन व्यवसायको तर्फबाट होला अथवा यो न्याय सेवामा प्रवेश गरेका कर्मचारीको तर्फबाट जानेहरू भन्दा पनि उतातिरबाट जानु भने कर्मचारीमा पनि राजनीतिमै प्रभाव भएका कर्मचारीको तर्फबाट न्यायाधीश टपक्क टिपेर लाने र हाम्रो सङ्गठन नेपाल बारबाट पनि जुन राजनीति दलको झोला बोकेर बढी एक्सर्साइज गरिरहेको छ त्यसैलाई न्यायाधीशकोमा लैजाने यो चाहिँ जुन किसिमको देखियो नि बाहिर छलपटतिर आफ्नो नातागोता होइन इष्टमित्र गुण लगाउने यो कुरा चाहिँ अदालतमा एकदमै प्रत्यक्ष रूपमा देखियो। यसले चाहिँ वास्तवमा न्यायपालिका प्रतिकृतिको जुन आम मान्छेको सम्मान हो त्यसमा त कमी हुने भइ नै राखेको छ। यसलाई चाहिँ तत्कालै अबदेखि चाहिँ करेक्सन गरेर नजाने हो भने यसको सुपक्ष यसको भविष्य चाहिँ फेरि सुखद हुँदैन।
यसले जनताले आम नागरिकले चाहिँ सही न्याय पाउला भनेर कसरी आशा गर्ने? यसरी भयो भने चाहिँ जसरी राजनीतिक संरक्षण राजनीतिक भाण्डामा न्यायाधीशहरूको नियुक्ति हुन्छ होइन न्यायाधीशहरूको सिफारिस हुन्छ तपाईँहरू बार एसोसिएसनसँग आबद्ध एउटा सङ्गठन पनि छ त्यसले पनि राजनीतिक आस्थाकै आधारमा चाहिँ सिफारिस गर्ने भयो भने जनताले न्याय कसरी पाउला कसरी पाउला त?
बारले त सेवा न्यायाधीशमा सिफारिस गर्न सक्दैन। बारबाट न्याय परिषदमा एकजना सदस्य बारले चाहिँ पठाउन सक्ने अवस्था छ। त्यो कता न कता जाने नजाने चाहिँ राजनीतिक प्रभाव त अवश्य नै पर्छ किनभने मुलुकमा हाम्रो यो दलीय व्यवस्थामा त्यो छ। तथापि यसरी लैजानु चाहिँ यो उपयुक्त होइन र अब यसरी गएका न्यायाधीशहरूको न्याय सम्पादनको कुरालाई पनि हेर्नुपर्छ फेरि किनभने कुनै पनि व्यक्ति कुनै पनि राजनीतिक दलको विचारधारासँग नजिक भएकै आधारमा उसलाई चाहिँ फेरि गलत रूपले हेरिदिनु पनि हुँदैन। नियुक्त भएका न्यायाधीशहरूको न्याय सम्पादन चाहिँ कस्तो छ त्यो निष्पक्षता छ कि छैन त्यो तटस्थता छ कि छैन इमान्दारी देखियो कि देखिएन त्यो कुरालाई चाहिँ बहुत महत्त्वको साथ हेर्नुपर्छ। अब अहिले जो नियुक्ति भइसकेर गइसक्नु भएको छ उहाँहरूको न्याय सम्पादन प्रक्रियालाई मूल्याङ्कन गर्ने हो हामीले चाहिँ अब किनभने अब त भइसक्यो अब त्यस कारणले अब हामी के चाहन्छौँ भने अबका भविष्यमा चाहिँ राजनीति भागभन्डा र यो गन्ध चाहिँ नआओस् र नहोस् र नियुक्त भएका न्यायाधीशहरू कुनै दलको प्रभावमा होइन कि कानुन र संविधानलाई आत्मसात गरेर निष्पक्ष रूपमा न्याय सम्पादन गरून्। हामी कहाँ चाहिँ पछिल्लो चरणमा देखिएको सबभन्दा बढी समस्या मैले फिल पनि गरेको के हो भने अदालत चाहिँ स्वतन्त्र अत्याधिक स्वतन्त्र छ यस हिसाबले किनभने अदालतभित्रको न्यायिक शुद्धताको कुरा गरौँ मरमलैजाको कुरा गरौँ अथवा प्रशासनमा त्यहाँभित्रको भ्रष्टाचार र को चाहिँ अलिकति छताछुल्लो छ क्या त्यसलाई कन्ट्रोल गर्ने मेकानिजम चाहिँ अदालत त्यही कमजोर छ। न्याय परिषद छ न्याय परिषदले कुनै किसिमको ठोस कारवाही गर्न सकेको छैन त्यस कारणले मान्छेहरूको चाहिँ अहिलेको अवस्थाभन्दा अब एउटा लेभलमा चाहिँ राजनीतिक प्रभाव पऱ्यो अदालतमा न्यायाधीश प्रक्रियादेखि लिएर अन्य कुराहरूमा भन्ने एउटा पार्ट अर्को आम मानिसको कुरा चाहिँ के छ भने अदालतमा जाँदाखेरिमा चाहिँ न्याय महँगो भयो भन्ने एउटा चाहिँ किन्नै पर्छ भन्ने मान्छेमा पर्न थालेको छ क्या अलिकति बलियोले चाहिँ कमजोरलाई चाहिँ सिधाइहाल्छ भन्ने किसिमको कन्सेप्ट परेको छ र अदालतभित्र चाहिँ यो एकदम सबैले र अदालतको नेतृत्वमा बसेका प्रधान न्यायाधीश समेतले स्वीकार गरेका कुरा के हो भने अदालतमा भ्रष्टाचार छ। यो भ्रष्टाचार न्यूनीकरण गर्ने कुरामा चाहिँ मलाई लाग्छ न्याय परिषदले नयाँ बाटो अख्तियार गर्नुपर्छ।
अब मल्लकालीन न्यायालय होइन त्यसपछि न्याय नपाए गोर्खा जानु भन्ने हाम्रो पृथ्वीनारायण शाहको पालाको कुरा र अहिले भनौँ न मुलुकी ऐनदेखि लिएर अहिले आचार संहिता भनौँ न अपराध संहिता 2074 आउँदाखेरि नेपाली जनताले अथवा तल्लो स्तरका निम्नवर्गीय नेपाली जनताले चाहिँ आफ्नो सन्तुष्ट अथवा न्यायालयबाट आफ्नो सन्तुष्ट रूपमा चाहिँ न्याय पाएको अवस्था ल्याउनको लागि चाहिँ आगामी दिनमा कस्तो पहलहरू हुनुपर्ला न्याय क्षेत्रबाट र नागरिकको स्तरबाट पनि?
राज्यले यसतर्फ काम त गरि नै राखेको छ। अब जो गरिब छन् असहाय छन् पैसा खर्च गरेर कानुनी प्रक्रियामा समावेश हुन सक्दैनन् तिनीहरूका निम्ति नि शुल्क कानुनी व्यवस्था पनि राज्यको तर्फबाट भएको छ र सकारात्मक कानुनका कतिपय कुराहरू आएका पनि छन् र कोर्ट फीहरू दर्ता राख्न नसक्ने नागरिकहरूको निम्ति पनि राज्यले चाहिँ कोर्ट फी ऐनले चाहिँ यो नि शुल्क गर्न सक्ने व्यवस्था गरेको छ होइन अब यो कुरालाई गरिरहेको छ। तथापि मुख्य कुरा के हो भने न्याय सम्पादनको मार्गमा अहिले यो बिचौलियाहरूको प्रभाव छ क्या यो तलदेखि माथिसम्म कोही पनि मान्छे एक्लै होइन मलाई चाहिँ अन्याय परेको छ भनेर फरियाद लिएर जाने फिरियाद लिएर जाने र अनि आफ्नो कानुनलाई मात्रै समाएर कानुनी व्यवस्थालाई मात्रै समाएर न्यायको याचना गर्ने र अनिखेरि न्याय प्राप्तिको आशा गर्ने हो भने त्यो मान्छे असफल हुने सम्भावना बढी छ. किनभने यसमा नकारात्मक प्रभावहरू तलदेखि मुद्दाको अदालतमा छिरेदेखि लिएर फाँटदेखि लिएर न्यायाधीशको कार्यकक्षसम्म पुग्दाखेरिमा कतिपय न्यायाधीशलाई थाहै नहोला, तर यो तेस्रो पक्षहरू जुन हावी छन् के, अब यसमा प्रशासन अथवा न्यायपालिका र न्याय परिषदले के गर्नु पऱ्यो भने त्यस्ता बिचौलियाहरूलाई अथवा अदालतसँग सरकारै नभएका मानिसहरूलाई त्यहाँ जाने मार्ग पनि बन्द गरिदिनु पर्यो. तपाईँ हामी देख्न सक्छौँ अदालतमा मेला लागिरहेको हुन्छ, भिड हुन्छ, दुईजना मान्छेको काम हुन्छ भने चारजना मान्छेहरू सहयोगी रूपमा गइरहेको हुन्छ, उनीहरूले के भूमिका खेल्छन्, उनीहरू किन जानु पर्यो, यो कुराबाट चिन्ता र चासो छ कि, र आम मानिसहरूलाई पनि त्यो सम्झाउनु पर्ने अवस्था छ र अनावश्यक